नमस्कार मानव अधिकार शिक्षा रेडियो कार्यक्रमबाट म पुष्पराज अधिकारी
र म सम्झना कार्की
यो कार्यक्रम अनौपचारिक क्षेत्र सेवा केन्द्र इन्सेक बागमती प्रदेश कार्यालय र शक्ति एफएमले तयार पारेको हो
यो कार्यक्रम हरेक बिहिबार बेलुका 8:30 बजेदेखि 8:45 बजेसम्म शक्ति एफएम 103.4 मेगाहर्जबाट प्रसारण हुन्छ तपाईँ यो कार्यक्रम www.insec.org.np www.inseconline.org र www.radioshakti.com.np लगन गरी चाहेका बेला सुन्न सक्नुहुन्छ
यो साताको कार्यक्रम हामीले अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवसमा केन्द्रित रही तयार पारेका छौँ आजको कार्यक्रममा ज्येष्ठ नागरिकका सवालहरूका विषयमा बागमती प्रदेशको सामाजिक विकास मन्त्री युवराज दुलालसँग गरिएको कुराकानी
ज्येष्ठ नागरिकको अवस्थालाई राज्यले नहेर्ने युगबाट राज्यले हेर्ने युगमा हामी प्रवेश गरेका छौँ
यसै गरी ज्येष्ठ नागरिक महासङ्घका महासचिव तथा पूर्व वरिष्ठ प्रहरी उपरीक्षक छत्र प्रधानसँग गरिएको कुराकानी
आमा बुवा ज्येष्ठ नागरिकहरू जसको कोही पनि छैन जसको हेरविचार गर्ने पनि छैन उसको आफ्नो भनौँ न धन सम्पत्ति पनि छैन त्यस्तो व्यक्तिहरूको हकमा चाहिँ केही न केही हामीले धेरै सोच्नुपर्ने छ हामीले भन्दा पनि त्यो राज्यको पहिलो प्राथमिकता हो भन्ने लाग्छ
र बागमती प्रदेश सरकारले अल्पसंख्यक मुसहर समुदायका लागि सिन्धुलीको दुदौली नगरपालिकामा घर निर्माण गरिदिएको सम्बन्धी तयार पारिएको रिपोर्ट हामीले कार्यक्रममा समावेश गरेका छौँ
हात धुने उत्तम तरिका के हो
बगिरहेको पानीमा हात भिजाउने भिजेको हातमा मनग्गे साबुन लगाउने हत्केलाको पछाडी औंलाको बीच नङको भित्र लगायत हातका सबै भागमा कम्तीमा 20 सेकेन्डसम्म राम्रोसँग मिच्ने बगिरहेको पानीले राम्ररी हात पखाल्ने सफा कपडा वा एक पटक मात्र प्रयोग गरिने तौलियाले हात सुकाउने नियमित रूपमा हात धुनुहोस् खास गरी खाना खानुभन्दा अगाडि र सिगान पुछ्नु खोक्नु हाच्यु गर्नु र शौचालय जानु आदि गरिसकेपछि यदि साबुन र पानी उपलब्ध छैनन् भने कम्तीमा 60% अल्कोहल भएको जीवाणुनाशक जेल वा क्रिमको प्रयोग गर्नुहोस् हात फोहोर छन् भने सधैँ साबुन पानीले हात धुनुहोस्
कोरोनाबाट बचौ र बचाऊ अनौपचारिक क्षेत्र सेवा केन्द्र इन्सेक
कार्यक्रम सुरु गरौँ ज्येष्ठ नागरिकका अधिकार र सामाजिक सुरक्षाका सन्दर्भमा नेपालमा र अन्तर्राष्ट्रिय स्तरमा भएका व्यवस्थाबारे तयार पारिएको रेडियो सामग्रीबाट पोषण सरसफाई स्वास्थ्य सेवा शिक्षा र आर्थिक सुरक्षाले मानिसको आयु बढाउन सघाउँदै आएको छ मानिसको सरदर आयु बढेसँगै संसारभरि नै ज्येष्ठ नागरिकको सङ्ख्या पनि बढेको छ यो सङ्ख्या बढेसँगै सामाजिक तथा आर्थिक चुनौती पनि बढेका छन् ज्येष्ठ नागरिक सम्बन्धी उपयुक्त नीतिले मात्रै यस्ता चुनौतीसँग सामना गर्ने सामर्थ्यको विकास गर्न सक्छ भन्दै यस्ता नीति निर्माणमा संयुक्त राष्ट्रसङ्घले जोड दिँदै आएको छ अहिले ज्येष्ठ नागरिकको सामाजिक सुरक्षाबारे अन्तर्राष्ट्रिय स्तरमै चासो र चिन्ता पनि बढ्न थालेको छ ज्येष्ठ नागरिक सम्बन्धी दुईवटा विश्व सम्मेलन पनि सम्पन्न भइसकेका छन् ज्येष्ठ नागरिक सम्बन्धी पहिलो विश्व सम्मेलन सन् 1982 जुलाई 26 अगस्त 6 अस्ट्रियाको भिएनामा भएको थियो भने दोस्रो विश्व सम्मेलन सन् 2002 अप्रिल 8 12 स्पेनको म्याड्रिडमा भएको थियो यी दुवै विश्व सम्मेलनले ज्येष्ठ नागरिक सम्बन्धी राजनीतिक घोषणा र कार्ययोजना पनि पारित गरेका थिए तिनै घोषणा र कार्ययोजना मुताबिक विश्वभर ज्येष्ठ नागरिकका लागि आर्थिक तथा सामाजिक कल्याणकारी कार्यहरू भइरहेका छन् सन् 1979 अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक वर्षको रूपमा विश्वभरि मनाइएको थियो भने यद्यपि हरेक वर्षको अक्टोबर 1 अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवस र जुन 15 ज्येष्ठ नागरिकप्रति गरिने दुर्व्यवहार विरुद्धको विश्व चेतना दिवसको रूपमा मनाउने गरिएको छ यो वर्ष पनि 29 अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवस नेपालमा पनि मनाइएको छ नेपालको संविधान 2072 धारा 41 ज्येष्ठ नागरिकको हक शीर्षकमा ज्येष्ठ नागरिकलाई राज्यबाट विशेष संरक्षण तथा सामाजिक सुरक्षाको हक हुनेछ उल्लेख गरिएको छ यसै गरी ज्येष्ठ नागरिकको हक हितको सुनिश्चितताका लागि विभिन्न कार्यक्रम तर्जुमा गर्न सहज होस् भन्ने उद्देश्यले पछिल्लो समय ज्येष्ठ नागरिक सम्बन्धी ऐन 2063 तथा ज्येष्ठ नागरिक सम्बन्धी नियमावली 2064 पनि जारी गरिएको छ यसका अलावा हरेक वर्ष सरकारको नीति तथा कार्यक्रमहरूमा पनि ज्येष्ठ नागरिकको विषय समेटेको पाइन्छ। वृद्ध अवस्थामा सामाजिक सुरक्षा अभावले कष्टपूर्ण र असुरक्षित जीवनयापन गर्नु नपरोस् भन्ने उद्देश्यले नेपालमा सामाजिक सुरक्षा कार्यक्रम अन्तर्गत आर्थिक वर्ष 2052-53 ज्येष्ठ नागरिकलाई वृद्ध भत्ता वितरणको सुरुवात गरिएको थियो। तत्कालीन नेकपा एमाले सरकारले ल्याएको यो कार्यक्रमले मुलुकका ज्येष्ठ नागरिकलाई केही हदसम्म आर्थिक राहत प्रदान गरेको अनुभव गरिँदै आएको छ। राज्यको व्यवस्थापकीय कमजोरीका कारण ज्येष्ठ नागरिक संवैधानिक र कानुनी रूपमै प्रत्याभूत गरिएका सेवा तथा सुविधाबाट वञ्चित हुनुपरेको अथवा त्यस्तो सेवा तथा सुविधा उपभोग गर्न निकै शास्ति र झन्झट बेहोर्नुपर्ने अवस्था विद्यमान छ। ज्येष्ठ नागरिकलाई सुलभ ढङ्गमा सेवा तथा सुविधा प्रदान गर्न सरकारवाला निकायबीच समन्वयको लागि केन्द्रीय ज्येष्ठ नागरिक कल्याण समिति र सबै जिल्लामा जिल्ला ज्येष्ठ नागरिक कल्याण समिति गठन भएका छन्। तर ती निकायको कार्य सम्पादन प्रभावकारी हुन नसक्दा ज्येष्ठ नागरिकले सहज र सरल रूपमा सेवा तथा सुविधा उपभोग गर्न पाइरहेका छैनन्। बेसहारा ज्येष्ठ नागरिकलाई आश्रयसहितको सेवा उपलब्ध गराउन पशुपतिमा सरकारी निकायका रूपमा वृद्धाश्रम सञ्चालन गरिएको भए पनि त्यसले प्रदान गर्ने सेवा सुविधा आवश्यकताभन्दा निकै कम छ। यसै सन्दर्भमा बागमती प्रदेशका सामाजिक विकास मन्त्री युवराज दुलालसँग कुराकानी गरेका छौँ। सुनौ उहाँसँग गरिएको कुराकानी।
ज्येष्ठ नागरिकको वर्तमान अवस्थालाई चाहिँ राज्यले कसरी हेरिरहेको जस्तो लाग्छ यहाँलाई?
नेपालमा अहिले ज्येष्ठ नागरिकको अवस्थालाई राज्यले नहेर्ने युगबाट राज्यले हेर्ने युगमा हामी प्रवेश गरेका छौँ। पछिल्लो चोटि खास गरी नयाँ संविधान आइसकेपछि र हामीले मौलिक हक अधिकारको रूपमा चाहिँ उहाँहरूको सवालमा जे विषयहरू अहिले राज्यले उठान गरेको छ, सामाजिक सुरक्षादेखि स्वास्थ्य बिमादेखि अरू पारिवारिक पुनर्मिलनदेखि ज्येष्ठ नागरिकलाई आफ्ना सन्ततिहरूले संरक्षण गर्नुपर्ने व्यवस्थादेखि धेरै कुराहरू हामीले हेर्दाखेरि अहिले पछिल्लो चोटि ज्येष्ठ नागरिकका सवालमा राज्य निकै नै उदार हुँदै गइराखेको हामी पाउँ।
राज्य उदार छ, विभिन्न प्याकेजहरू पनि लिएर आइरहेछ, विभिन्न कार्यक्रमहरू लिएर आइरहेछ ज्येष्ठ नागरिकको लागि, तर पनि कार्यान्वयनको पाटो चाहिँ अलि सशक्त नभएको हो कि जस्तो आभास पनि भइरहेछ नि।
कार्यान्वयनको सवालमा, काम गर्ने सवालमा चुनौतीहरू आउँछन्। हाम्रो पहिलो कुरा त हामी सबैमा ज्येष्ठ नागरिक प्रतिको बुझाइ मनोविज्ञान, सकारात्मक मनोविज्ञान निर्माण गर्ने कुरा, हामी हिजो जुन सामाजिक सांस्कृतिक बनावटबाट आयौँ त्यसबाट उहाँहरूलाई मान गर्ने बुझ्ने सवालमा भएका चुनौतीहरू र कतिपय प्रक्रियागत कानुनी कुराहरूका जटिलताहरू होलान्, तर यसलाई एउटा संक्रमणको अवस्था मान्नुपर्छ। तर बिस्तारै मैले अघि भने जस्तै ज्येष्ठ नागरिकको सवालमा चाहिँ राज्य सकारात्मक तरिकाले नै अगाडि बढेको छ भन्ने निष्कर्ष निकाल्नुपर्छ।
हजुर हुन्छ, हामीलाई समय दिनुभयो, यसको लागि यहाँलाई धेरै धेरै धन्यवाद।
उहाँ हुनुहुन्थ्यो बागमती प्रदेशका सामाजिक विकास मन्त्री युवराज दुलाल। यसै गरी नेपालमा ज्येष्ठ नागरिकको अवस्था कस्तो छ त भन्ने विषयमा ज्येष्ठ नागरिक महासङ्घका महासचिव तथा पूर्व वरिष्ठ प्रहरी उपरीक्षक छत्र प्रधानसँग गरिएको कुराकानी। अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवस मनाइएको छ, नेपालमा ज्येष्ठ नागरिकको अवस्था चाहिँ कस्तो छ?
नेपालमा ज्येष्ठ नागरिकको अवस्था हामीले अहिलेसम्मको भन्नुपर्दा एकदमै नराम्रो छैन, एकदमै नराम्रो छैन, त्यति हामीले
धेरै राम्रो पनि छैन,
हात्तिनु पर्ने अवस्था छैन। तर त्यस्ता जे आमा बुवा ज्येष्ठ नागरिकहरू जो जसको कोही पनि छैन र जसको हेरविचार गर्ने पनि छैन, उसको आफ्नो भनौँ न धन सम्पत्ति पनि छैन जोसँग है आफ्नो, त्यस्तो व्यक्तिहरूको हामीले जोस उनीहरूको हकमा चाहिँ केही न केही हामीले धेरै सोच्नुपर्नेछ। हामीले भन्दा पनि त्यो राज्यको पहिलो प्राथमिकता हो भन्ने लाग्छ हामीलाई। त्यस कारणले ती कुराहरू पनि त्यति अहिले विकराल एकदमै कहाली लाग्दो अवस्था चाहिँ ज्येष्ठ नागरिकको छैन हाम्रो देशमा।
ज्येष्ठ नागरिकका विषयमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कानुनहरू बनेका छन्, ऐनहरू बनेका छन्, कानुन व्यवस्था छ, तर कार्यान्वयनको अवस्था चाहिँ कस्तो पाउनु भएको छ? तपाईँ एउटा महासङ्घमा रहेर कामहरू गरिरहँदाखेरि यसको कार्यान्वयनको अवस्था चाहिँ कस्तो पाउनु भएको छ?
एकदमै राम्रो, अत्यन्तै हामीले अहिले सबभन्दा बढी ध्यान दिनुपर्ने राज्य मात्रै होइन हामी जस्ता सामाजिक सङ्घ संस्थामा काम गर्ने ज्येष्ठहरूको हकहितमा काम गर्ने व्यक्तिहरूले पनि सोच्ने कुरा के हो भने सोचिरहेको कुरा पनि के हो भने त्यो कार्यान्वयन पछि हो। हामीसँग कानुन एकदमै राम्रो छ भन्ने अवस्था पनि छैनौँ। त्यस्तो राम्रो हुने भए किन आज 12-13 वर्ष भइसक्यो के अरे ज्येष्ठहरू सम्बन्धी ऐन 2063 बनेको, त्यो ऐन नै पुरा कार्यान्वयन हुन नसकेको अवस्था छ र त्यो ऐनमा वास्तवमा तपाईँहरूलाई कार्यान्वयन गर्ने भनेको को कसलाई जवाबदेही बनाउने, हामीले को जवाबदेही छ त्यसको लागि भन्नेसम्म पनि त्यस किसिमको चाहिँ चिटान पनि केही न केही कहीँ कानुनमा पनि त्यो हुनु पर्दो रहेछ भन्ने हाम्रो बुझाइ छ। यो मैले मात्रै भनिरहेको छैन, यो हाम्रो कानुन आयोग थियो नि, यो पहिला कानुन अब कानुन आयोग थियो, कानुन आयोगको चाहिँ एउटा हाम्रो त्यसलाई अध्यक्ष हुनुहुन्थ्यो, उहाँले पनि त्यो ज्येष्ठ न्याय सम्बन्धी ऐनको चिरफार गरेर दिएको उहाँले सुझावमा पनि यो कसलाई ऊ बनाउने हो, जवाबदेही बनाउने हो, एकाउन्टेबल को हुने हो भन्ने कुरा पनि त्यो चाहिँ उल्लेख हुनुपर्छ भन्ने उहाँको सुझाव भएको हुनाले त्यो हामीलाई पनि राष्ट्रिय ज्येष्ठाधी महासङ्घलाई हामी काम गर्दैको अवस्थामा हामीलाई पनि त्यो लागेको छ। तपाईँलाई अर्को एउटा कुरा म जोड्न चाहन्छु के भने अहिले ज्येष्ठ नारीको सवालमा को जवाबदेही छ लु भन्नुहोस् त, राष्ट्रिय ज्येष्ठ नारी महिला बाल बालिका तथा ज्येष्ठ नारी मन्त्रालय छ, तर स्वास्थ्यको लागि जाने हो भने तपाईँलाई स्वास्थ्य मन्त्रालय जानुपर्छ सिधै, अर्कोतिर सामाजिक पेन्सनको ज्येष्ठ नारीको भत्ता सम्बन्धमा जानु पऱ्यो भने के अरे हाम्रो अर्को 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 मन्त्रालय छ त्यसको सामाजिक ऊ हेर्ने होइन, र यतातिर राष्ट्रिय ज्येष्ठ नारी महासङ्घ छ भने मैले यो मैले आफूले बुझेको हिसाबले मैले मलाई भन्नुहुन्छ भने त्यो एउटै पहिला त एउटै मन्त्रालय हुनु पऱ्यो, त्यो एउटा मन्त्रालय जो अहिले गरिरहेछ के अरे महिला बाल बालिका तथा ज्येष्ठ नारी मन्त्रालय, त्यो मन्त्रालयको सिफारिसबाट चाहिँ जानुपर्छ कि एउटा त्यस कारणले एउटा लाइन एउटा मिनिस्ट्री चाहिँ तोकिनुपर्छ ज्येष्ठहरूले सम्पर्क राख्नको लागि ज्येष्ठहरूलाई पहिलो जवाबदेता जस्तो लाग्छ मेरो आफ्नो बुझाइमा।
ज्येष्ठ नागरिक प्रति राज्यको दायित्व चाहिँ के हुनुपर्छ?
राज्यको दायित्व त सब मैले तपाईँलाई अहिले भन्दै गर्दा पनि भने सबभन्दा पहिला त उसले त फेसिलिटेट गर्ने कति कुराहरूमा कानुन बनाउने, त्यो कानुन पनि यस्तो कानुन बन्नु पर्यो जसले गर्दा कसलाई जवाबदेही बनाउने, मैले भन्दै नै छु कसलाई जवाबदेही बनाउनु पर्थ्यो, को जवाबदेही छ, जस्तो कति कुराहरूमा छोराछोरीहरूलाई पनि त्यति मतलब कानुनले एकदमै भनौँ न जवाबदेही छैन भन्नु पनि मिल्दैन र छ भनेर पनि छ हुने भए किन यस्तो हाम्रो दुर्दशा हुन्थ्यो भन्नुहोस् त। हिजोको दिनमा अब तपाईँ हामी जस्तो भनौँ न तपाईँ हामी जस्तो अब तपाईँ भन्दा पनि हामीले हिजोको दिनमा चाहिँ हाम्रो आमा बाउलाई केही न केही हामी मेरो उमेरको उसले मेरो समकालीनहरूले केही न केही बढी अहिलेभन्दा धेरै बढी आमा बुवाहरूप्रति जवाबदेह हुने आमा बाबुहरूलाई त्यही किसिमको व्यवहार गरिन्थ्यो भने आजका जेनेरेसनहरू लाई चाहिँ त्यस किसिमको अबुहरू पनि छैन, उनीहरूले त्यस किसिमको शिक्षा अथवा उनीहरूलाई त्यस किसिमको हामीले ज्ञान र उनै गर्न दिन सकेनौँ जसले गर्दा उनीहरू डिरेल भएको छन्, उनीहरू जवाबदेही त्यसै जवाबदेही बनाउन पनि मिल्दैन। जबसम्म हामीले उनीहरूलाई दिनुपर्ने जुन शिक्षा हो दिनुपर्ने जुन सिकाउनु पर्ने कुराहरू हो त्यो नै दिन सकेनौँ, त्यो नै हाम्रो चाहिँ के भने जुन एउटा मोरल एडुकेसन छ नि मतलब आफूभन्दा ठुलोलाई मान्नु पर्ने त्यस किसिमको चिजहरू चाहिँ हाम्रो उसबाट भनौँ न हाम्रो संस्कारबाट त्यो कता कता अहिले विलिन भएर डिरेल भयो भनौँ न हामीले है त्यो एकदमै डिरेल भएको छ र त्यो चिजलाई पनि हामीले त्यस किसिमको एउटा मोरल एडुकेसन नैतिक शिक्षालाई ट्र्याक पनि ल्याएर हामीले बिस्तारै यसलाई एक यो किसिमको चाहिँ गऱ्यौँ भने सम्भवतः अहिले हाम्रो जुन छोराछोरी सासु बुहारीमा जुन किसिमको एउटा बेमेल छ जुन किसिमको एउटा कुराहरू छ हिजोको दिनमा भन्दा अहिले एकदम विकराल छ, त्यस कारणले त्यो कुरालाई पनि हामीले सम्बोधन गर्न सक्थ्यौँ कि भन्ने जस्तो लाग्छ मलाई।
जस्तै एक व्यक्ति बाल्य अवस्थाबाट वयस्क हुँदै वृद्ध अवस्था ज्येष्ठ नागरिक भन्छन्, यो जीवनभरको अवधिमा ज्येष्ठ नागरिक बनिसकेपछि समाज र राज्यले पनि उहाँको जीवनभरको जुन एक किसिमको विचारहरू छ सोचहरू छ त्यसलाई पनि फाइदाको रूपमा त लिन सक्थ्यो होला नि, त्यो किसिमका कुराहरू त्यस किसिमको समन्वयात्मक भूमिकाहरू महासङ्घबाट केही खेलिएको छ?
5-7 वर्षदेखि धेरै अगाडि त भन्दिनँ म 5-7 वर्षदेखि हामीले अघि तपाईँलाई मैले उल्लेख गरेकै जुन मोरल एडुकेसन छ नि नैतिक शिक्षा छ त्यो चाहिँ अलिकता त्यसैको पनि यो रिजल्ट हो कि भन्ने, किन हुन त हामीसँग हाम्रो त्यस्तो किसिमको एकदमै एक्सटेन्सिभ हाम्रो रिसर्चहरू अनुसन्धानले देखाएको कुराहरू म भनिरहेको छैन, हामीले भोगेका कुराहरू हामीले देखेका कुराहरू चाहिँ म अनुभवको आधारमा म तपाईँसँग सेयर गर्दैछु मेरो गर्दैछु कि त्यो पनि नैतिक शिक्षाको अभावबाट पनि हाम्रो यो भएको हो भनेर हामीले यो पाठ्यक्रम विकास केन्द्र सानो ठिमीलाई आज 5-7 वर्ष अगाडि नै हामीले यो कुराहरू भन्यौँ। गर्दै गर्दै गएर वास्तवमा त्यो समय लाग्छ, निश्चय पनि हो, अहिले समय लागेर पनि अहिले वास्तवमा 11 र 12 क्लासमा पाठ अन्तर्गत यो जेरियाट्रिक एडुकेसनै जेस नायरको उनै हुँदै उनीहरूले लेसन राखिसकेका छन् पाठ्यक्रममा, त्यो राखिसकेका छन्। त्यसै किसिमले राष्ट्रिय जेस नायर महासङ्घको पहलमा फेरि अर्को हामीले 9 र 10 त्यसै अनुसारले 6, 7, 8 र लाई पनि त्यसै किसिमको त्यो थोरै होला, केही न केही पाठ चाहिँ राख्नुपर्छ भन्ने हाम्रो हामीले अनुरोध गरेका अनुसार उहाँहरू त्यो किसिमको तयारीमा भइरहनु भएको छ। अहिले वास्तवमा 6, 7, 8 र 9, 10 पनि 11 र 12 त अलमोस्ट उहाँहरूको भइसकेको छ। त्यस कारणले यी कुराहरूले पनि धेरै सम्बोधन गर्छ, हामीले तपाईँको प्रश्न र प्रश्नलाई केही न केही सम्बोधन गर्छ, तर टाइम त समय निश्चय पनि लाग्छ।
उहाँ हुनुहुन्थ्यो ज्येष्ठ नागरिक महासङ्घका महासचिव तथा पूर्व वरिष्ठ प्रहरी उपरीक्षक छत्र प्रधान। अब हामी प्रस्तुत गर्दछौँ सिन्धुलीबाट इन्सेक प्रतिनिधि विमला पाण्डेले तयार पार्नुभएको रेडियो रिपोर्ट।
सिन्धुलीको दुधौली नगरपालिकाका अति विपन्न दलित समुदाय मुसहरले संविधान दिवसको पूर्व सन्ध्यामा पक्की घर पाएका छन्। 2077 असोज 2 गते दुधौलीका 355 परिवार मुसरहरूलाई बागमती प्रदेशका मुख्यमन्त्री डोरमणी पौडेलले साँचो हस्तान्तरण गरेका हुन्। पौडेलले दुधौली नगरपालिकाका मेयर घनश्याम राउत मार्फत मुसर समुदायलाई सार्वजनिक कार्यक्रममा साँचो हस्तान्तरण गरेका छन्। बागमती प्रदेश सरकारको जनता आवास कार्यक्रम अन्तर्गत दुधौली नगरपालिका वडा नम्बर 4 का 9 घर, 5 का 4 घर, 6 का 2 घर, 7 का 31 घर, 9 का 181 घर, 10 का 50 घर र 11 का 80 घरले सिमेन्ट र इटा जोडिएको 2 कोठे घर नयाँ पाएका हुन्। नेपालको संविधानमा उल्लेखित आवासको हक अन्तर्गत उनीहरूलाई घर बनाइदिएको शहरी विकास तथा भवन डिभिजन कार्यालय सिन्धुलीका प्रमुख दुर्गा प्रसाद घिमिरेले बताए।
दुधौली नगरपालिका वार्ड नम्बर 4 मा 9 वटा, 5 मा 4 वटा भवन, 6 मा 2 वटा भवन, 7 मा 31 वटा भवन, 9 मा 181 वटा भवन, 10 मा 50 र 11 मा 80 गरी 355 लाभकारी लाभान्वित भइसक्नु भएको छ। दुधौली नगरपालिकामा छनौट भएर लाभदायी प्रतीक्षा सूचीमा 240 परिवार रहनु भएको छ। विभिन्न वडाहरूबाट सिफारिस भइआएको तथा लाभदायी स्वयंले अनुरोध गरेर सम्पर्कमा आएको अनुमानित 160 घर छुट भएको बुझिएको छ।
प्रति घर 3,16,078 रुपियाँ लागत परेको शहरी विकास तथा भवन डिभिजन कार्यालय सिन्धुलीले जनाएको छ। हालसम्म मुसहरहरूको आवास निर्माणका लागि 11,22,07,651 रुपियाँ बजेट खर्च भएको छ। दुधौली नगरपालिकामा 750 घर निर्माण गर्नुपर्ने गरी पहिचान गरिएकोमा 295 घरहरू निर्माणको प्रतीक्षा सूचीमा रहेका छन्। प्रतीक्षा सूचीमा रहेका घरहरू निर्माणका लागि 8,40,00,000 लगानी लाग्ने अनुमान गरिएको छ। जस अन्तर्गत दुधौली नगरपालिकाका वडा नम्बर 9 लखिमामा र 7 को पोखरेमा एकीकृत मुसर बस्ती निर्माण भइरहेको छ, जहाँ सडक, ड्रेन, सामुदायिक भवन तथा स्वागत द्वार निर्माणका लागि ठेक्का प्रक्रिया भई काम सुचारू गर्न थालेको शहरी विकास तथा भवन डिभिजन कार्यालय सिन्धुलीका प्रमुख घिमिरेले बताए। उनका अनुसार कार्यालयले प्रदेश सरकारको बजेटमा 3 पाटन गाउँपालिका र दुधौली नगरपालिकामा गरी 1,225 घर निर्माण गर्ने कार्ययोजना रहेको छ। सरकारले हस्तान्तरण गरेका घरमा शौचालय तथा खानेपानी लगायतका पूर्वाधार भने बनेका छैनन्। दुधौली नगरपालिकाका मेयर घनश्याम राउतले भवन हस्तान्तरणका अवसरमा प्रदेश सरकारसँग शौचालय, खानेपानी लगायतका पूर्वाधार निर्माणमा बजेट विनियोजन गर्न माग समेत गरेका छन्। सिन्धुलीबाट विमला पाण्डेको रिपोर्ट।
यिनै सामग्रीहरूसँगै हाम्रो निर्धारित समय सकिने लागेको छ।
मानव अधिकार शिक्षा कार्यक्रमका बारेमा राय, सल्लाह, सुझाव र प्रतिक्रिया पठाएर सहयोग गर्नुहुन अनुरोध छ। हामीलाई पत्राचार गर्ने ठेगाना मानव अधिकार शिक्षा रेडियो कार्यक्रम अनौपचारिक क्षेत्र सेवा केन्द्र इन्सेक बागमती प्रदेश कार्यालय हेटौँडा। हामीलाई bagmati@insec.org.np पत्र पठाउन र facebook.com/insecradio कमेन्ट लेख्न सक्नुहुन्छ।
अवस्त यसका साथसाथै आगामी सातासम्मका लागि कार्यक्रमबाट प्रविधिमा सहयोग गर्नुहुने मनोज देवकोटासँगै
म सम्झना कार्की
र म पुष्पराज अधिकारीलाई बिदा दिनुहोस्। नमस्कार, शुभ साता।